आयत 68 को देखिएगा, लौला किताबु मिन अल्लाही, अगर अल्लाह की तरफ से ये बात पहले से ना हो चुकी होती, अगर ये अल्लाह की तरफ से ये बात डिसाइड ना हो चुकी होती, क्या सबका जो हो चुकी, लमस्सकुम, अलबत्ता जरूर छू जाता तुमको। ये जो लफ्ज है ना लमस्सा, इसको साथ ही देख लीजिए, मीम सीन सीन, मस करना, पीछे पड़ा है अपने सूरत बकरा में आयत रिबा, क्या है, अल्लज़ीना याकुलूना रिबा ला यकुमूना इल्ला कमा यकुमुल्लज़ी यतखब्बतुहु शैतानु मिनल मस। वही लफ्ज है मस, छूना, किसी चीज तक पहुंचना। इसी से लफ्ज लम्स भी है उर्दू में, आप कहते हैं माँ के हाथ का लम्स महसूस किया, तो लम्स तलाश करने और टटोलने को भी कहते हैं। जरूरी नहीं जिस चीज को तलाश किया जाए वो मिल भी जाए, तो यहाँ मस का मतलब छूना, लग जाना। फीमा खस तुम, उस मामले में जो तुम ले चुके, क्या था खस तुम, फिदिया लिखे, ये जो तुमसे गलत फैसला हो गया, क्या मिल जाता है इसकी सजा में, अजाब नजीम, बड़ा अजाब। एक स्ट्रेच में इसका तर्जमा कर लें, अगर अल्लाह की तरफ से बात पहले से तयशुदा ना होती, तो जो कुछ फिदिया वगैरह तुम ले चुके हो, इसके बायस तुम पर बड़ा सख्त अजाब आता। अब ये क्या अल्लाह का हुक्म था, क्या था, तो लिख लीजिए सूरत मोहम्मद की आयत नंबर 4, पहले से नाजिल हो चुकी थी, हुक्म उसमें मौजूद था। हम वहां पढ़ेंगे इंशाअल्लाह ताला कि अल्लाह ताला ने ये हुक्म पहले से दे दिया था कैदियों के साथ मामला करने का, लेकिन कह लीजिए कि फिदिया लेने की गुंजाइश निकाल ली गई थी, और ये एक्सट्रैक्ट करना यानी हुक्म सुनकर उसमें से मैसेज अखज करना, ये बाज दफा हर बंदे का अपना लेवल होता है, जो दिल में सोचते हैं ना उस आयत का वही वाक्या दिखता है। आप सीरत का कोई वाक्या कोट करते हैं ना, जो आपके जहन में चल रहा होता है, आपको उसमें अपने सोच के मुताबिक समझ आती है या ये मुराद है कि नबी सूरत मोहम्मद आयत 4 में हुक्म तो नाजिल हो चुका था, लेकिन आपने इसको अपनी मेलान के तहत इसको समझ लिया। लिहाजा करना क्या था, सूरत जुमर की आयत 18 में, अल्लज़ीन यस्तमेउन अल-क़ौल फ़यत्तबिउन अहसनहू, करना क्या चाहिए, दीन के हुक्मों को सुनकर आसन पे बेहतरीन राय पे कोशिश की जाए। तो यहाँ बेहतरीन राय क्या थी कि कैदियों से फिदिया लेने की बजाय दूसरा काम किया जाए। और ये जो आयत गुजरी है, यानी जिसमें अल्लाह के नबी के ऊपर ये आयत नाजिल हुई, हजरत उमर फारूक कहते हैं कि मैं तो मशवरा दे के चला गया, उसके थोड़ी देर बाद जब मैं वापस आया तो मैंने देखा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम और अबू बकर सिद्दीक खूब रो रहे हैं। कहते मुझे नहीं समझ आया क्यों रो रहे हैं, बस उनको रोता देख कर मैं भी रो पड़ा। ये है कल की आयतों में जो पढ़ा था, अल्लफा बैना कुलूबिहिम, बाहमी उल्फत ना हो तो दीन का काम नहीं होगा, फिर तो छट जाएगा बंदा बड़ी जल्दी, कुछ दूर से कोई करीब से। इतनी मोहब्बत थी अबू बकर से नबी सल्लम से उमर को कि कहते मैं भी रोना शुरू हो गया, कि ये रो रहे हैं कोई गम की खबर ही हो गई, मैं भी रोना शुरू हो गया। बाद में पता चला तो अल्लाह के नबी ने कहा, उमर तेरी राय दुरुस्त थी, अल्लाह के नबी ने डिक्लेयर किया, फिदिया लिया गया, और उसकी बड़ी प्यारी रिवायतें, बाद में मौका मिलता है तो बताती हूँ आपको कुछ, लेकिन आपने कहा कि उमर तेरी राय थी, मैं इस पे रो रहा हूँ कि मैं अल्लाह की मर्जी को नहीं समझा। और ये जो लौला सबका का मतलब ये कि ये इज्तिहादी गलती थी, और हदीस में आता है कि मुज्तहिद के लिए भी अजर है। इज्तिहाद क्या होता है, जब दीन के किसी वाज़े हुक्म में मसला समझ नहीं आ रहा, कुरान सुन्नत की हर चीज देखने के बाद भी अब समझ नहीं आ रहा, तो फिर अल्लाह को हाजिर नाजिर जानकर पूरी राय के साथ आप दें। और ये मेरा आपका काम नहीं है, ये उलमा का काम है, ये मुफ्तियों का काम है। फिर अगर गलत फैसला भी हो गया तो एक अजर है, ठीक फैसला हुआ तो दो अजर है। तो इशारा इधर यह है कि आपकी ये इज्तिहादी गलती थी, लिहाजा हमने आपके ऊपर पकड़ नहीं की, बल्कि अजर होता है कोशिश करने का। अब करो क्या, सवाल पैदा होता है, अल्लाह को फैसला तो पसंद नहीं आया, लेकिन अब जो फिदिये में माल मिला है उसका क्या किया जाए, तो फकुलू मिम्मा गनिमतुम हलालन तैयबा, तो अब खाओ जो कुछ तुम्हें मिला है गनीमत में से, क्योंकि ये तुम्हारे लिए हलाल और तैयब है। यानी एक माले गनीमत तो वो था जो मुसलमानों को ऐन हालत जंग में मिला था, आप गजवे बदर की डिटेल्स पढ़ के देख ले, उसमें मौजूद है। दूसरे इस माल को भी गनीमत का माल करार दिया, क्योंकि कैदी जिसके हाथ में है वो माल उसका होता है, का बिला कराहत खाओ। क्या पता चला, गलत फैसला हो गया था, लेकिन अब इस गलत फैसले की आड़ में सही चीज को ना छोड़ो। ये बहुत कड़ा इम्तिहान होता है, याद रखिए। मसलन आप यहां से थोड़ा समय आपको ये आयत समझाने के लिए बात करती हूँ, अबू बकर की राय उमर से फर्क थी, अल्लाह के नबी ने दोनों में से एक ही माननी थी ना, आपने अबू बकर की मान ली, तो अब अबू बकर और उमर में तो हो जानी चाहिए थी दुश्मनी, اور ایک دوسرے سے قطع تعلقی اور قطع کلامی، اور ابو بکر اللہ کے نبی کی پیٹ تھپکتے ماشاءاللہ آپ نے میرا فیصلہ مان کر میرا سر بلند کر دیا، یہ نہیں تھا، کیا تھا؟ اب دلوں میں کوئی کینہ نہ رکھو، یہ تھی صحابہ کرام کی کامیابی کی چیز، اور اس کو لکھ لے آج بھی ہم میں سے جو حقیقت میں غلبہ اسلام کے لیے کام کر رہا ہے، اور میں بڑی محبت سے کہوں گی مختلف علماء کرام، مختلف دینی جماعتوں کو ریپریزنٹ کرنے والے، مختلف فقہا، مختلف مسالک سے کام رکھنے والے، آج ان کو بھی اسی الفت اور محبت کی ضرورت ہے، رسپیکٹ ادرس۔ آپ کو پتہ ہے کہ اگلے کا اجتہاد غلط ہے، اس کی عزت ضرور کریں، ورنہ یاد رکھیے کہ امت مسلمہ کی جو حالت ہے وہ آپ کو دیکھ رہی ہے۔ تو اللہ تعالیٰ نے دلوں کا گلٹ دور کر دیا، ظاہر ہے 70 قیدی 70 لوگوں میں تو بٹے ہوں گے نا، تو اب 70 کے دل میں خیال آ گیا کہ فیصلہ کوئی زیادہ درست نہیں ہوا، تو اب ہم یہ مال نہ کھائیں، کہا نہیں کھاؤ، واتقوا اللہ، ہاں اللہ کا تقوی اختیار کرو، ان اللہ غفور الرحیم، اللہ تعالیٰ یقیناً بخشنے والا اور رحم والا ہے۔ اتنی بات کلیئر ہے؟ خلاصہ کرو، بدر کے قیدی آئے، دو میں سے ایک کام کرنا تھا، یا آپ ان کو چھوڑ دیں، فدیہ لے لیں، وہ فدیہ اسلام کے رستے میں کام آ جائے، یا ان کو قتل کر دیں۔ ابو بکر اور نبی صلی اللہ علیہ وسلم کی رائے میں یہ تھا کہ ان کو چھوڑ دیا جائے، اور ان سے جو مالی فائدہ ملے اس سے اسلام کو تقویت دی جائے۔ عمر کی نظر اس بات پہ تھی کہ جب اللہ نے ہمیں نکالا ہے ہمارے کام وہ کرے گا، ہم نے پیسے کو کیا کرنا ہے، ہم کو پیسہ جوڑنے کے لیے تھوڑی کام کر رہے ہیں، ہاں ان کفر کے سروں کو کاٹ دیا جائے کیونکہ یہ سانپ ہے۔ رائے ابو بکر کی مانی گئی، کیونکہ ایک ہی مانی جانی تھی۔ جب ہو گئی، یہاں ذرا سا ایک نقطہ لکھیے، اللہ کو تو اس وقت بھی یہ بات پتا تھی نا کہ یہ اجتہادی غلطی ہو رہی ہے، تو روک لیتے نبی صلی اللہ علیہ وسلم کو، نہیں روکا۔ یہ اللہ کی بڑی پیاری سنت ہے، گیو دیم چانس، موقع دو، غلطی کرنے کا موقع دینا، یہ بھی ایک بہت بڑی لیڈرانہ کوالٹی ہوتی ہے۔ کر رہے ہیں غلط، کرنے دو، میں بعد میں سنبھال لوں گی، ہاں جب اتنی بڑی غلطی کرنے لگیں گے کہ پلٹ نہیں سکتے، اس سے پہلے میں ان کو پکڑ لوں گی۔ عقل مند مائیں ہوتی ہیں نا، اپنے بچوں کو کھڑا ہونے دیتی ہیں، کھڑا ہوگا نا گرے گا، میں پکڑ لوں گی، چلو چلو شاباش، کمن آ جاؤ، چھوٹے بچے کو آپ کیسے بلاتے ہیں، اس کو پتہ ہے کہ ابھی کارپیٹ پہ چل رہا ہے، گرے گا تو میں تھام لوں گی، میری باہیں پاس ہیں۔ لیکن جو مائیں بہت سیکیورڈ ہے اپنے بچوں کے نام پہ، وہ ان کو گود سے نہیں اتارتی، غلطی نہیں کرنے دیتی، چوٹ نہ لگ جائے، ان کے بچے ساری زندگی ذہنی مریض ہو جاتے ہیں۔ تو غلطیاں کرنی چاہیے، لیکن غلطی سے سیکھ کے دوبارہ نہیں کرنی چاہیے۔ یہ حدیث میں آتا ہے کہ مومن ایک سوراخ سے دو بار نہیں ڈسا جاتا، اور جو کئی سال لے کام کر کے پھر وہی غلطی کریں، تو مان لیجئے کہ پھر یہ شعور کی کمی ہے۔ ان اللہ غفور الرحیم، اللہ بخشنے والا رحم والا ہے، یعنی اللہ نے اشارہ دے دیا چپکے سے کہ میں نے معاف کر دیا۔ چلیے اب ایک اور اینگل اسی کا، آیت 70 میں، یا ایھا النبی جو قل، کہہ دیجئے، لمن، لی واسطے، من جس کے، فی بے، ایدیکم، آپ کے ہاتھوں کے، من الاسرا، قیدیوں میں سے، اکٹھا کریں گے تو کیا ہوگا، قل لمن فی ایدیکم من الاسرا، اے نبی صلی اللہ علیہ وسلم کہہ دیجیے ان لوگوں کو جو آپ کے قبضے میں قیدی ہیں۔ اب کس کی طرف روئے سخن جا رہا ہے، بولیے، وہ جو قیدی، ابھی تو ساری بات اوپر والوں کی چل رہی تھی نا، اب جو قیدی آئے تھے ان کی کہانیاں سنیے، بڑی دلچسپ چیزیں اس میں۔ اس کو آگے پڑھنے سے پہلے دو باتیں سمجھ لیجئے گا، غزوہ بدر کے قیدیوں کے بارے میں دو باتیں۔ نمبر ایک، بڑی اہم بات ہے، ان میں کچھ ایسے بھی لوگ تھے جو اپنی مرضی سے جنگ لڑنے نہیں آئے تھے۔ میں نے شروع میں، جہاں یہ دو تین دن پہلے کے سبق میں یہ بات کہی ہوگی، آپ کو بتایا تھا کہ جنگ بدر میں جو لڑنے آئے تھے، ایون باقی جنگوں میں بھی کفار کی طرف سے جو آتے تھے نا، وہ سارے اسلام دشمن نہیں ہوتے تھے، ان سب کو نبی صلی اللہ علیہ وسلم سے دشمنی نہیں تھی، لیکن وہ دباؤ اور مصلحتوں کے تحت بادل نخواستہ جنگوں میں آتے تھے۔ یہ ایسے ہی ہے، میں آپ کو مثال دیتی ہوں، پھر آپ سمجھنے میں آسانی کریں گے، کہ جیسے بہت جگہ شادیوں میں ہم خاندانوں میں کس سوچ سے جاتے ہیں، نہ گئے تو پھر باتیں ہوں گی، لوگ کیا کہیں گے، تو بعض دفعہ کچھ لوگ دین کے کاموں میں بادل نخواستہ شامل ہوتے ہیں، کیا کریں، پھر پتہ لگ جائے گا۔ اب نہیں ہے، وہ جیسے کہتے ہیں نا مروت، کیا کریں، پھر خاندان ہے، برادری ہے، دنیا میں تو سب کو پتا ہے کہ آدھے فنکشنز ہم صرف مروت میں اٹینڈ کرتے ہیں، دین میں یہ بہت بڑا نقصان کا سبب ہوتا ہے۔ کیسے؟ اب نوٹ کریں، یا 1000 لوگ آئے، ابو جہل کے لشکر میں تھے نا، آپ کو پیچھے سے یاد ہے، اگر ابو سفیان کا لشکر تو نکل گیا، وہ تو پورا ایک تجارتی لشکر تھا، اس کا تو اسلام سے کوئی تعلق نہیں تھا، اللہ نے ان سے ملایا بھی نہیں۔ یہ بھی ایک بڑا خوبصورت نقطہ اللہ نے دل میں ڈالا، ابھی نوٹ کر لیں، پھر نہ بھول جائے۔ ابو سفیان کے ساتھ جتنے لوگ تھے وہ تو گھر سے بیچارے کاروبار کرنے گئے تھے، اسلام کی دشمنی میں نہیں گئے، अल्लाह ने उनका बाल का बीका भी नहीं किया। अगर नबी सल्लल्लाहु अलैहि वसल्लम जुनूनी होते और इस्लाम सिर्फ काफिर को मारने का हुक्म देता तो अबू सुफियान का काफिला भी आके लड़ता और उसके भी लोग मारे जाते। उनका कोई नहीं, आज इस्लाम कहते जो काफिर आपको कुछ नहीं कहते आप उनको कुछ नहीं कहेंगे, रिलैक्स्ड, लेट देम गो। अबू जहल के साथ जो ग्रो आया है, मारे उनको क्यों पड़ी? क्या तराने गाते हुए आए थे, भूल गए पीछे से? बतर और रियान नास है कोई हम जैसा तो आए। ये तो इस्लाम की नफरत लेकर आए। अब ये जो लोग कैदी हैं 70, इनमें कुछ लोग वो थे जो इस्लाम की नफरत में नहीं आए थे बल्कि सिर्फ दबाव के तहत आए थे। बात समझ गए? क्लियर है? तो क्या पता चला कि वही कहते हैं ना कि कभी कभी किसी का साथ देने में लेने के देने पड़ जाते हैं। बेचारे ना तो इस्लाम से दुश्मनी रखते थे और पकड़े भी गए आके। एक बात, दूसरी बात नोट कीजिएगा कि जो कैदी बनकर आए थे बहुत सारे लोग, उनमें से बास मुसलमानों के करीबी रिश्तेदार, कहकर भी दिल पे चोट पड़ती है कि 70 लाइन में खड़े हैं, फैसले के मुंतजर हैं, या तो युस्किना फिल अर्थ, गर्दने काटो या आजाद करो, और वो इधर खड़े अंसार जो मदीना के लोग या मुसलमान थे जो मदीना में आए हुए मक्का से, उनके करीबी रिश्तेदार थे। और सबसे बड़ी इसकी मिसाल किसकी है? अल्लाह के नबी सल्लम का सगा चचा अब्बास बिन अब्दुल मुत्तलिब कैदियों में शामिल थे। कहते हैं कि उन्होंने दिल में इस्लाम को कबूल कर लिया हुआ था लेकिन ऐलान नहीं किया, और हजरत अब्बास जब रस्सियों में बंधे हुए आए तो उनकी रस्सियां इतनी सख्त थीं कि हाथों में निशान पड़ गए थे। नबी सल्लम ने जब उनको देखा तो बेचैन हो गए। साहबा कराम कहते हैं कि जब कैदी अंदर थे और अल्लाह के नबी को हम देख रहे हैं तो आप बहुत अजीब है, और अब्बास की कराहने की आवाज़ें आ रही थी। कानून तो कानून है, इसमें खराबदारी नहीं चलती। अल्लाह के नबी के ऊपर बोझ आया तो आपने कहा कि कुछ नहीं कहा, लेकिन सहाबा ने आपके उस कर्ब को महसूस करके कहा जाके सारे कैदियों की रस्सियां थोड़ी थोड़ी ढीली कर दो। और जब अब्बास आए तो उनके बदन पे कुर्ता नहीं था। देखिए, खून के रिश्ते नहीं टूटते। आप अपने चचा का तसव्वुर करें, अगर आप में से किसी के चचा हैं, जो मर्जी उनसे आपके इख्तलाफात हो दीनी दुनियावी, एक चचा के लफ्ज़ के साथ दिल में कुछ कुछ होती है। आपकी खाला, आपकी फुप्पो, अल्लाह के नबी के सगे दामाद अबुल आस भी एक कैदी बन के खड़े हैं। जरा सोचिए अल्लाह के नबी के दिल पे क्या चोट पड़ रही है 70 लोगों को देखकर। बेटी जैनब ने अपना हार अपने शोहर को छुड़वाने के लिए फिदिये में दिया और उस हार को देखकर अल्लाह के नबी रो ही पड़े, क्योंकि आपको हजरत खदीजा याद आ गई। वो हार खदीजा ने अपनी बेटी को शादी के मौके पर दिया था, तो आपको वो हजरत खदीजा की वफाशारियां और मोहब्बतें क्या याद आई कि आपने कहा कि साथियों, अगर तुम मुझे इजाजत दो तो बेटी के पास माँ की निशानी रहे, क्या मैं ये हार वापस ना कर दूं? साहबा ने कहा, अल्लाह के नबी, हम आपके बारे में तो एक लफ्ज नहीं कह सकते, बिल्कुल ऐसा कीजिए। तो वो हार वापस कर दिया गया। चचा को कुर्ता पहनाना है, कहा तुम में से कोई है जो आज मेरे चचा को कुर्ता पहना दे? ये दौर गुजरता है गरबे इस्लाम के रस्तों में, याद रखिए। और अब्बास लंबे चौड़े थे, किसी का कुर्ता ही नहीं पूरा, और आपको तो मदीना में ऐलान हो गया, लोगों तुम में से किसी का कुर्ता है नबी के चचा का तन ढांप दे, और आपको तो किसका कुर्ता गया? अल्लाह देखे दीन के काम कभी किसी से भी ले ले, अब्दुल्लाह बिन उबई का। उस वक्त तो मुसलमान हुआ हुआ है या कुफर पे था, बाद में बदर के बाद मुसलमान हुआ है, उसने भी कर्टसी में कुर्ता दे दिया। ये क्या बड़ी बात है? इस्लाम के लिए कुछ वो भी लोग चंदे दे देते हैं जिनको कोई सरोकार नहीं होता, उन्होंने अपनी ज़कातों से फारिग होना होता, कहते जाओ इस्लाम पे लगा लो। असल में इस्लाम का दर्द दिल में होना तो फिर अल्लाह उसको एंड तक लेके जाता है। खैर, जब कुर्ता पहनाया पूरा आ गया, और आपको था कि अल्लाह के नबी ने इस कुर्ते का जवाब कहाँ दिया, इसके लिए आपको कुछ देर इंतजार करना पड़ेगा, सूरत तौबा के एंड पे हम पढ़ेंगे कि आपने फिर अब्दुल्ला बिन उबई की मौत की सूरत में अपना प्यारा कुर्ता उतार कर उसको दिया कि तूने मेरे चचा को पहनाया था, आज मैं तुझे पहनाता हूँ। तो ये इमोशनल अप्स एंड डाउन्स आते हैं गलबा इस्लाम के रस्ते में, ये भी लिख लें। जब तक मैं और आप जज्बाती तौर पर आजमाए नहीं जाएंगे, जब तक इमोशनली ब्लैकमेल नहीं होंगे, इस्लाम गालिब नहीं होगा। हमारे तो आंसू निकल आते हैं हस्बैंड की शक्ल देखकर, हम तो मासूम बच्चों का टिफिन बॉक्स नहीं बना सके रो पड़े, बच्चे का सर गर्म होता है हम कहते हैं सब छुट्टी, जॉब पे से 1000 करोन डेली कटता है, कटे मैं नहीं जाऊंगी, मेरा बच्चा बीमार है, मैं अपने बच्चे को स्कूल भेजूं बुखार में? इस्लाम के बच्चे की तड़प दिल में नहीं आएगी, इस्लाम गालिब नहीं होगा। हर साल यही कहती हूँ, आपको भी यही कहती हूँ, आपको मुझे गलबा इस्लाम का लफ्ज समझ नहीं आ सकता जब तक इस्लाम इज इक्वल टू योर न्यू बॉर्न बेबी ना करें। آج ہم اسلام کے نام پہ بڑے لمبے چوڑے دعوے کرتے ہیں، یہ نہ ہو جائے، وہ نہ ہو جائے، یہ چاہتے ہیں، دعائیں کرتے ہیں، بڑی بات ہے، دوسری طرف میں لوگوں کے لیے تو بڑی بات ہے، اور ہم پتہ ہے کس کو کہتے ہیں غلبہ اسلام، کہ جس ملک میں مسلمانوں کو تہ تیغ کیا جا رہا ہے جا کے ادھر مدد کرو، ہر دور میں نام ہوتے ہیں، آپ کو بھی پتہ ہے، بس یہ ہے مدد، یہ تو اللہ کے بندوں یہ حال ہے کہ ہم سوچتے ہیں کہ اللہ نہ کرے کسی کو کینسر کی آخری سٹیج پہنچ جائے، پھر جا کے علاج کراؤں گی. آپ مجھے مثال دیں، میں آپ کے ساتھ اپنے دل کو لے کے رکھتی ہوں، کیونکہ اس وقت بات ایموشنل بلیک میلنگ کی ہو رہی ہے. ایک ماں ہے، اس کے بچے کو بخار ہے، کیا کہے گی اس وقت؟ اس کو کیا کرنا چاہیے؟ ہائے میرا بچہ بخار سے پھک رہا ہے، میں ذرا 100 نفل نہ پڑھ لوں بیٹھ کے مسلے پہ. کیا اس وقت اس کی یہ نیکی ہوگی، 100 نفل پڑے گی یا بچے کے ماتھے پہ ٹھنڈے پانی کی پٹیاں کرے گی؟ سچ بتائیے، اس وقت اس کا اپنے بچے سے پیار کیا ہے کہ بچے کو سہلائے، اس کو دوا دے، اس کو پیار کرے؟ اور کوئی کہتا ہے اوہو اسلام پہ بڑی مشکل ہے، گاجر مولی کی طرح مسلمان کاٹ رہے ہیں. میں ذرا ایک عمرہ نہ کر رہا ہوں، آپ عمرہ کرنے جا رہے ہیں، اسلام کو کیا دے رہے ہیں آپ؟ نہیں سمجھے؟ گھر میں بزرگ ہے، بوڑھا بیٹھا ہوا ہے، اور بیچارے کو اپنی حاجات کے لیے بھی آپ کی ضرورت ہے. آپ کہتے ہیں ہائے میری اماں اتنی مجبور ہے، اتنی پریشان ہے، ایسی ہیں، یہ ہیں، وہ. میں جا کے ذرا ایک چاولوں کی دیگ نہ دے ہوں کہیں کسی بھی قبر پہ ڈالو. ہم یہ کرتے ہیں آج. اب آپ اسلام کو لیجئے، واللہ ہی میں پورے یقین اور وہی عمر والے یقین کے ساتھ کہہ رہی ہوں کہ آج کے دور میں اگر آپ پر میں اسلام غالب کرنا چاہتے ہیں تو یہ آپ کے میرے نفل، ہماری تہجدیں، ہمارے عمرے، ہمارے صدقوں کی دیگیں نہیں بچائیں گے ہمیں جب تک اس روتے بچے کے آنسو نہیں پہنچیں گے. ٹھوکروں میں نہیں ہے اسلام. آپ کے سامنے آپ کے بچے کو کوئی ٹھوکر لگائے، ایسے ذرا کر دے. بلیف میں نے ایک موقع کی بات یاد آ جاتی ہے، مسجد میں تھے تو ایک بچہ کسی کا مسجد میں تھا، چھوٹا بیبی تھا، تو کسی نے اس کو اٹھا کے تو ذرا سائڈ پہ کیا کیونکہ وہ صف میں بالکل آگے آ رہا تھا، تو جب دوسرے کا ہاتھ دے کے بچہ بس ہی رو پڑتا ہے، تو جب اس عورت نے اٹھا کر اس بچے کو صرف صف سے ادھر کیا تو بچہ رو پڑا. نماز کے دوران یہ ہو رہا تھا، جب نماز ختم ہوئی وہ ماں جس کا بچہ تھا اس نے اپنے اس بچے کو یوں سینے سے لگایا، اور جس نے اس کو اٹھایا تھا وہ اس سے اتنا لڑی، تو نے میرے بچے کو اتنے سخت ہاتھ لگائے کہ وہ رو پڑا. ہمیں تو اپنے بچوں سے اتنا پیار ہے، کیا جی اسلام مجھے آپ کو سسکتا روتا بلکتا نہیں دکھتا؟ یہ جو قرآن پڑھنے آپ آتے ہیں اللہ کے بندو، یہ اس لیے نہیں آ رہے کہ آپ عالم حافظ بن جائیں، سرٹیفکیٹ ڈگریاں نہیں ہیں، یہ قرآن، یہ دورہ قرآن، یہ روح القرآن، یہ سبیل الجنہ، یہ مقصد نہیں ہے. یہ درد آپ کو دیتا ہے کہ آپ کچھ کریں، اور آپ یہ درد لے کر جا کے کسی کاؤنٹر پہ کھڑے ہو گئے، اور آپ کسی ریسیپشن پہ کھڑے ہو گئے، اور آپ جا کے دنیا کا کوئی کام کرنے لگ گئے، تو یہی کیا جو میں نے آپ کو مثال دی ہے. اسلام کو ایسے مسلمانوں کی ضرورت نہیں ہے. بھرے ہوئے گھروں کو اور بھرے، بھری ہوئی جیبوں میں اور ڈالے، اور یہ کبھی نہیں ختم ہوں گی واللہ ہی. اس کے لیے تو سیلف لیس لوگ چاہیے ہوتے ہیں، بے خطر کود پڑے. حضرت ابراہیم نے اتنی تو جہاد مانگی ہوتی تو کبھی نہ اللہ ان سے اپنا گھر بنواتا. بنوا دو بنا دیا، اللہ نے ان سے نہیں پوچھا ادھر آئے گا کون، یہ کہ کرتے گے جو کہا کرتے گے، کر کے پوچھا اللہ بھی ادھر تیرے لوگ آئیں گے کیسے، یہ تو ویرانہ ہے. کہا وہاں کھڑے ہو کے ایک پکار لگا دے، سورت ابراہیم میں آپ پڑھیں گے. اچھا اللہ جی لگا دو، لگا دو. حدیث میں تو اللہ نے ابراہیم کی وہ پکار ہر اس زیرو تک پہنچا دی، اور ہر ایک تک پہنچی، اور جس نے لبیک کہہ دیا وہ ضرور اس گھر میں جائے گا. آج ذرا بیت اللہ کی آبادیاں تو دیکھیں. میں نے ہمیشہ اپنے لیے دین کے نام پر یہ کرائیٹیرین رکھا ہوا ہے، شروع میں تھوڑا کام ہو، ستھرا ہو، کھرے لوگ ہو، بعد میں پھیلے. مجھے یہ چیز موت لگتی ہے کہ کہیں کام شروع ہو تو شروع میں واہ واہ، ہا ہا، ہو ہو، شور مچ گیا، سارے ایوانوں میں زلزلے آ جاتے ہیں، پتہ نہیں اب کھونے کیا لگا ہے، اور آہستہ 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 کام تھوڑا ہونے لگ جائے یا کوالٹی گرنے لگے، مجھے موت لگتی ہے. میں سوچتی ہوں کہ یہ ٹھیک طریقہ نہیں ہے، پھر کمی ہے کچھ. تو واپس آ جائیے، خون کے رشتوں کی قربانیاں دیں. ایک ساتھ پلے ہوئے لوگ آج زنجیروں میں جکڑے کھڑے ہیں، اور میں یہاں اگر بڑا بول نہ بول دوں کہ جیسے صحابہ نے اپنے کافر رشتہ داروں کو وہاں زنجیروں میں جکڑے دیکھا، کل کئی مسلمان اپنے پیاروں کو جہنم کی زنجیروں میں جکڑے دیکھیں گے جنہوں نے آج ان کے لیے کچھ نہ کیا. جو آج دنیا میں اپنے پیاروں کا درد نہیں رکھتا، ان کو دین کے لیے نہیں تڑپتا اور تڑپاتا، کل وہ ان کو جہنم کے کنارے کھڑا دیکھ کے تڑپے گا، یہ سزا ملے گی. یہ تو فوکسڈ ہو کے کرنے والے کام ہیں. یک روحے لوگ، مستی والے لوگ. باتیں سمجھ آ گئی ہیں؟ بات دور گئی تھی, دہرا دیتی ہوں. کہتی ہوں کہ ناطے سے دو باتیں. نمبر ایک, ہر بندہ اسلام کی نفرت میں نہیں آیا تھا, مارو ماری میں آئے تھے, مروت میں. اب وہ پریشان ہے, بھائی ہم کیا کریں, ان کو تو چبھیں گے نا پیسے دینے. وہ تو ایسے جیسے پولیس مین کو دیکھ کر ایک بندہ کہہ دے جی میرا قصور نہیں ہے, یہ فلاں نے کہا تھا یہ کرو, میں نے کر دیا, جرم تو اس کا ہی ثابت ہو رہا ہے. اور دوسرا یہ تھا کہ وہ آپ کے اپنے پیارے تھے, رشتے دار تھے. اب اللہ تعالیٰ ایسے لوگوں کو سامنے رکھ کر نبی صلی اللہ علیہ وسلم سے خطاب کر کے کیا کہہ رہے ہیں, قل لمن فی ایدیکم, اے نبی کہہ دیجئے ان کو من الاسرى قیدیوں میں سے کیا کہیں. اب دیکھیں کتنا پیارا جملہ ہے, ان یعلم اللہ فی قلوبکم خیرا, اگر اللہ تمہارے دلوں میں کوئی بھلائی پائے گا, اگر تمہارے اندر خیر ہے نا, ڈونٹ وری, یوتکم خیرم, دے گا تم کو بہتر, کس سے, مما اخذ منکم, اس سے جو تمہیں دے دیا گیا. سمجھے, اگر لٹرل مانی لے لوں نا, تو دین کے لیے یا اسلام کے غلبے کے لیے کام کرنے والوں کو اپنے ہارٹ ٹیسٹ کروانے کی ضرورت ہے. دل کو چیک کر لیں, نیتوں میں دیکھ لیجئے اخلاص ہے, ریا نہیں ہے, دکھاوا نہیں ہے, تڑپ ہے, طلب ہے, تو پھر ڈونٹ وری, جیسے حالات ہیں آپ کھڑے رہے. آپ کو لگتا ہے فلاں کام میں زیادہ خیر ہے, اس میں نقصان ہے, لیکن آپ کو لگ رہا ہے کہ فیصلے یہ نہیں ہو رہے, کھڑے رہیے. غیر مما اخذ منکم, ایک وقت آئے گا آپ کو آپ کی نیت کے بدلے میں اللہ خیر کا بدلہ دے گا. یہاں اگر اس ٹیکس میں لیجئے, اللہ ان قیدیوں کو کہہ رہا ہے کہ جنہوں نے آج فدیے میں پیسے دینے ہیں, اللہ کہتا ہے ڈونٹ بری, اے نبی ان کو تسلیاں دے دو, تمہاری نیتوں کا معاملہ تمہارے اور اللہ کے بیچ میں ہے, یہ نبی تو بیچ میں ایک صرف مہر ہے, جبکہ برتاؤ تمہارے ساتھ خالصتاً قانون کے مطابق ہوگا. تم سب لوگ جنگ میں کفار کا ساتھ دینے آئے تھے, اب قانوناً تم جنگی قیدی ہو, کوئی شک تو نہیں ہے. جنگ میں کوئی خوشی سے آئے, کوئی مجبوری سے آئے, کوئی دل میں ایمان لے کر آئے, وہ کفر لے کر آئے, اللہ کو اس کی خبر ہے. نبی کو بھی نہیں کوئی ضرورت اس بارے میں زیادہ پرچول کرنے کی کہ کون دل سے ساتھ دے رہا ہے کون اوپر سے, دلوں کا معاملہ اللہ پہ ہے. ہاں یاد رکھو, جس کے دل میں خیر اور بھلائی ہوگی اللہ اس کو آنے والے وقت میں بہتر بدلہ دے گا. اور رہ گئی بات, یہ غلطی جو تم سے ہو گئی کہ بغیر نفرت کے بھی اسلام کے خلاف آ گئے ہو, تو وہ یغفر لکم, اور اللہ تمہیں بخش دے گا, واللہ غفور الرحیم, اللہ تعالیٰ بخشنے والا مہربان ہے. آپ کو تو یہ آیت پڑھ کر حضرت عباس کیا کہا کرتے تھے, کسی کو یاد ہے؟ کہتے تھے یہ آیت میرے بارے میں, دل کے کنجوس تھے. ہر ایک بندہ جو ہوتا ہے نا, ایمان والا بھی ہو, ضروری نہیں ہوتا کہ اس کے دل سے پیسے کی محبت جائے, یہ دو مختلف چیزیں ہیں, ایک بندے میں رہ سکتی ہیں. اللہ کے نبی سے پوچھا گیا تھا, مومن بخیل ہو سکتا ہے؟ کہا ہو سکتا ہے, کوئی بڑی بات نہیں, پیسے کی محبت ہو سکتی ہے, بخل ہے. تو یہ مال کے معاملے میں سخت ہے. ان کی بیوی حضرت اسماء سخت محنت مزدوری کر کے گھر کا خرچہ چلاتی تھی. بہرحال جو بھی تھا معاملہ, ان کو پیسے دینے بڑے چبھے اور جو بھی حالات ہوئے, لیکن جب یہ بعد میں مسلمان ہوئے اور مال غنیمت میں ان کو حصہ ملا, تو کہتے تھے یہ وعدہ اللہ نے میرے سے پورا کر دیا. وہاں جو تھوڑے سے پیسے میرے فدیے میں گئے تھے, اللہ نے مجھے اسے کئی گنا بڑھ کے اب اسلام کے نام پہ دے دیا. اور یقین کیجئے, یہ ہر ایک کے لیے جو تھوڑے دل سے بھی اللہ کے رستے میں لگاتا ہے نا, یعنی ایک ہوتا جس کا ہاتھ ہی بڑا کھلا ہے, ہزار سے نیچے اس کا ہاتھ ہی نہیں پڑتا, وہ اسلام کے رستے میں ہزاروں بھی دے گا انشاءاللہ, اس کو لاکھوں دینا چاہیے پھر مزہ ہے, کیونکہ ہزار کا نوٹ تو وہ اپنے لیے بھی نکال لیتا ہے. اور جس کے دل میں اپنی ذات پہ بھی چبھتا ہے لگتے ہوئے, تو وہ 100 بھی نکال لے گا نا, تو اللہ اس کو 100 کا بدلہ دے گا. بات سمجھ گئے؟ اللہ رکھتا نہیں. اس پہ ایک جملہ لکھ لے, مجھے بڑا پیارا لگتا ہے یہ جملہ, اللہ کبھی کسی کا حق نہیں رکھتا. آپ میں رکھتے, آپ کو کوئی 100 کروڑ کی چیز دے دے تحفے میں, رکھ لیتے ہیں, لے لیں گے, کوشش کریں گے 105, 110 یا اس سے قریب, یا کم از کم اپنی یا اس کی حیثیت دے کر کل کسی اچھے موقع پہ اس کو واپس ضرور دیں. کھانا ایک وقت کوئی کھلا دے تو آپ کا کیا دل کرتا ہے, اب میں بھی کھلاؤں؟ کوئی آپ کے بچے کی ٹیک کیئر کرے تو آپ بھی کہتے ہیں میں کروں. اسی طرح یاد رکھیے گا, اللہ نہیں حق رکھتا. آپ آج کس دل سے کن مشکلات میں آ کے بیٹھے ہیں ادھر, یہ مجھے نہیں پتا, اللہ کو پتا. اور آپ اپنے آپ کو تسلی دیں, اپنے آنسو پوچھ کے کہیں کہ اللہ, میں جن مشکلوں سے, جن پاپڑوں کو بیل بیل کے آج دین سیکھنے آ رہی ہوں نا, کل مجھے اس کا بدلہ دینا. اور لکھ کے رکھ دیں, 2-3 سالوں کے اندر اللہ آپ کے دل میں ڈال دے گا کسی موقع پہ, یہ اس دن کی اس تکلیف کے بدلے میں خیر ملی آج تجھے. جدت ہے اللہ, اللہ بڑا مروت والا ہے, अल्लाह की जात तो बंदे के ऊपर ऐसे निछावर कर देती है अपनी रहमतें, शर्त दे कह के। इसी आयत में उसका जवाब है, देख लीजिए, हाईलाइट कर लें, ये मेरे आपके लिए क्राइटेरियन है। क्या यालमिल्लाहु फी कुलूबिकुम खैरन, बस दिल में खैर रखें, दिल में नेगेटिव जज्बे डालकर जब आप अल्लाह के लिए निकलते हैं ना, तो खैर निकल जाती है। खैर, ये बात भी हो गई। अब इतना सिनेरियो समझ आ गया। अब 71 में एक और है, इसको देख लेते हैं।